بسم الله الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وضرب الله مثلا للذين آمنوا امرأة فرعون إذ قالت رب ابن لي عندك بيتا في الجنة ونجني من فرعون وعمله ونجني من القوم الظالمين صدق الله مولانا العظيم اللہ تعالیٰ نے قرآن مجید میں تقریباً 27 عورتوں کے واقعات بیان فرمائے ہیں، مومنہ اور غیر مومنہ، ایسی 27 عورتوں کے واقعات ہیں، ان میں سے ایک واقعہ میں آپ کی خدمت کے اندر سناتا ہوں۔ ابھی آپ سن رہے تھے کہ ایمان بہت بڑی نعمت ہے اور کسی حال کے اندر بھی ہم اپنے ایمان کا سودا نہیں کر سکتے۔ یہ دنیا کی زندگی بہت چھوٹی ہے اور یہ دنیا کی زندگی ایک دن ختم ہونے والی ہے۔ موت کے بعد جو زندگی آئے گی وہ ہمیشہ کی زندگی ہے۔ موت کے بعد کی زندگی میں ایمان کام آئے گا، دین کے اوپر عمل کرنا کام آئے گا۔ فرعون بہت بڑا ظالم بادشاہ تھا، آج کل جس کو ایجپت کہتے ہیں، قرآن میں اس کو مصر کہا گیا ہے۔ یہ ایک ملک ہے، ایک دیش ہے، وہاں مصر کے اندر جو بادشاہ ہوتا تھا اس کو فرعون کہا جاتا تھا۔ اللہ کے نبی حضرت موسیٰ علی نبینا وعلیہ الصلاۃ والسلام کے مبارک زمانے کے اندر جو فرعون تھا وہ فرعون بڑا خطرناک کافر تھا، خود کو رب کہتا تھا، حالانکہ رب اللہ ہے۔ رب کے معنی پالنے والا پالنہار وہ تو اللہ تعالی ہے، لیکن وہ فرعون خود کو رب کہتا تھا، بلکہ کہتا تھا کہ انا ربکم الاعلا، میں بڑا رب ہوں، بڑا خدا ہوں، اپنے آپ کو کہتا تھا. حضرت موسیٰ علیہ السلام اللہ کے نبی، انہوں نے اس کو ایمان کی دعوت دی کہ ایک اللہ پر ایمان لے آؤ، اللہ کے سوا کوئی عبادت کے لائق نہیں ہے. یہ کلمہ طیبہ پڑھ لو، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، اللہ کے سوا کوئی عبادت کے لائق نہیں. حضرت موسیٰ علیہ السلام نے فرعون کو بہت سمجھایا، لیکن وہ ایک اللہ پر ایمان لانے کے لیے تیار نہیں ہوا. اللہ تعالی کی قدرت کہ فرعون کی جو بیوی تھی جس کا نام آسیہ بتلایا جاتا ہے، وہ بیوی ایمان لے آئی، مسلمان بن گئی، کلمہ پڑھ لیا اس بیوی نے، اور اس کے پیچھے ایک راز کی بات سن لو. حضرت موسیٰ علیہ السلام جب پیدا ہوئے تھے تو اس زمانے میں چھوٹے بچوں کو فرعون قتل کروا دیتا تھا، تو موسیٰ علیہ السلام کو بھی فرعون کی پولیس آ کے قتل کر دیوے اس کا ڈر ہوا. تو اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کی امی جان کے دل میں بات ڈالی، وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ، اللہ نے موسیٰ علیہ السلام کی ماں کے دل میں بات ڈالی کہ موسیٰ کی ماں تو اپنے بچے کو دودھ پلا. دینی بہنوں، اپنے بچوں کو دودھ ماں کا پلانا چاہیے. دو برس، اڑی برس بچے کو دودھ پلانا چاہیے، کم از کم سال ڈیڑھ سال بچے کو دودھ پلانا چاہیے. بچے کو ماں کا دودھ ملتا ہے تو بچوں کی تندرستی اور ہیلتھ بہت اچھی ہوتی ہے. آج کل یہ ایک طریقہ غلط آ رہا ہے کہ بچپن سے ہی وہ جو بیبی فوڈ کے ڈبے کیمسٹ میں ملتے ہیں وہ لا کر کے بچوں کو کھلانا شروع کر دیتے ہیں. پاؤڈر کا دودھ بچوں کو پلانا چالو کر دیتے ہیں. اس سے بچوں کی تندرستی کے اوپر بہت بڑا غلط اثر ہوتا ہے. عورتیں اپنی خوبصورتی کو باقی رکھنے کے لیے دودھ نہیں پلاتی، یہ غلط طریقہ ہے. بچوں کو دودھ پلاؤ، سگی ماں کا دودھ ملے گا تو انشاءاللہ بچوں کی ہیلتھ اور تندرستی بہت اچھی ہوگی. اور دوسرا فائدہ یہ ہوگا کہ جو عورت دودھ پلائے گی، آج کل سائنس اور ڈاکٹر لوگ کہتے ہیں کہ جو عورت دودھ پلاتی ہے اس کو چھاتی کا کینسر نہیں ہوتا ہے، اور جو عورت دودھ نہیں پلاتی ان کو چھاتی کے کینسر ہونے کے چانس زیادہ ہوتے ہیں. اس لیے ڈاکٹروں نے بہت سی عورتوں کے اوپر انوبھو کیا کہ جو عورتیں بچوں کو دودھ نہیں پلاتی ایسی عورتوں کو چھاتی کا کینسر ہوتا ہے. اس لیے یہ حکمت ہے شریعت کی، یہ چاہت ہے اللہ تعالیٰ کی کہ سگی ماں اپنے بچے کو دودھ پلاوے، تو دودھ پلانا چاہیے بچوں کو، ماں دودھ پلائے گی، بچوں کی تندرستی بہت اچھی ہوگی، ہیلتھ اچھی ہوگی. تو حضرت موسیٰ علیہ السلام کی ماں، ان کو ڈر لگا کہ میرے بچے کو پولیس قتل کر دے گی، تو اللہ نے ان کی ماں کے دل میں الہام کیا، دل میں بات ڈالی کہ اپنے بچے کو دودھ پلاؤ. وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ فَإِذَا خِفْتِ عَلَيْهِ فَأَلْقِيهِ فِي الْيَمِّ، جب ڈر لگے کہ پولیس میرے بچے کو قتل کرنے آ رہی ہے تو بچے کو دریا میں ڈال دینا. یہ اللہ کی قدرت ہے کہ پولیس قتل کرنے آوے تو بچے کو دریا میں ڈال دینا. جان بچانے کے لیے جو تدبیر بتلائی وہ ایسی بتلائی جس میں جان کی ہلاکت ہے، لیکن اللہ کی یہ شان ہے کہ اللہ تعالی ظاہر میں ہلاکت کے اسباب میں حفاظت فرماتے ہیں. تو یہ خدا تعالی کی طرف سے حکم آیا کہ جب پولیس والے آئے بچے کو قتل کرنے تو بچے کو دریا میں ڈال دینا. نیل، نائل ندی ہے وہاں مصر میں، بہت لمبی ندی ہے، بعض روایتوں میں اس کو جنت کی ندی کہا گیا ہے. تو نائل ندی میں ڈال دینے کی بات آئی یا سمندر بحر کلزم میں. بہرحال حضرت موسیٰ علیہ السلام کی ماں نے اللہ کے حکم پر عمل کیا. جب خطرہ لگا کہ میرے بچے کو پولیس والے قتل کر دیں گے تو ایک لکڑے کی پیٹی بنوائی اور اس پیٹی کے اندر ڈامر لگوایا اور بچے حضرت موسیٰ علیہ السلام کو سلایا اور سلا کر کے وہ پیٹی دریا میں ڈال دی اللہ کے حکم سے. کیسی ماں کہ ایک ماں اپنے بچے کو دریا میں ڈال دے وے کیسے ہمت کرے گی، لیکن اللہ کا حکم تھا تو حضرت موسیٰ علیہ السلام کی ماں نے اللہ کے حکم کو پورا کیا. دینی بہنوں، اللہ کا حکم پورا کرنے میں دنیا میں بھی سلامتی ہے، آخرت میں بھی سلامتی ہے. اب دیکھو، دریا میں بچے کو ڈال دینا یہ تو بہت بڑی بھاری بات ہے، لیکن اللہ کا حکم تھا کہ بچے کو پانی میں ڈال دو، دریا میں ڈال دو، تو حضرت موسیٰ علیہ السلام کی ماں نے اپنے بچے کو دریا میں ڈال دیا. اللہ تعالیٰ کا وعدہ تھا، لا تخافی ولا تحزنی انا رادوہ الیک وجاعلوہ من المرسلین. موسیٰ کی ماں، تو اپنے بچے کو دریا میں ڈال، گھبرا مت، ہم تیرے بچے کی حفاظت کریں گے، ایک دن یہ بچہ تیری گود میں آئے گا اور ہم اس بچے کو اپنا رسول بنائیں گے، نبی بنائیں گے. تو حضرت موسیٰ علیہ السلام کی ماں نے دریا میں ڈال دیا. اب وہ لکڑے کی پیٹی بہتے 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 پانی کے کنارے پر فرعون کا محل تھا، وہاں وہ پیٹی پہنچ گئی. تو فرعون کی بیٹیاں، فرعون کے گھر میں کام کرنے والی باندیاں، وہ سب دریا پر آئے ہوئے تھے. انہوں نے ایک پیٹی دیکھی، پیٹی نکالی، انہوں نے کھولنے کی یہ ارادہ کیا، لیکن بعد میں سوچا کہ کھولو مت، بند کی بند پیٹی لے جا کر کے رانی آسیہ کو دے دو، کوئین آسیہ کو دے دو. تو وہ لوگ پیٹی لے کر محل میں گئے اور فرعون کی بیوی آسیہ کو لے جا کر کے وہ پیٹی دے دی. فرعون اتنا بڑا بادشاہ تھا اور اس کی بیوی آسیہ تھی، لیکن اولاد نہیں تھی. उसके घर के अंदर। औलाद तो अल्लाह की कुदरत की बात है, जिसको अल्लाह चाहे औलाद देते हैं। फिरौन के यहाँ औलाद नहीं थी। अब ये पेटी में क्या होगा? आसिया रानी ने वो पेटी खोली तो अंदर से तो खूबसूरत बच्चा निकला, और वो बच्चा अल्लाह के नबी हजरत मूसा अलैहि सलाम थे। ऐसे भी बच्चे छोटे होते हैं, मासूम होते हैं, बड़े प्यारे होते हैं, लाडले होते हैं, और ये बच्चा तो आने वाले जमाने में नबी बनने वाला था, इसलिए इसके चेहरे के ऊपर अजीब नूर था। और तीसरी बात ये कि अल्लाह ने इस बच्चे के चेहरे और बदन के अंदर महबूबियत डाल दी थी। وَأَلْقَيْتُ عَلَيْكَ مَحَبَّةً مِنِّي, अल्लाह की तरफ से इस बच्चे के ऊपर महबूबियत डाल दी गई थी। जो भी इस बच्चे को देखे वो प्यार करे, मोहब्बत करे। तो तीन तीन कमालात जमा हो गए। एक कमाल तो ये है कि हर बच्चा प्यारा और लाडला होता है। दूसरा कमाल ये है कि ये बच्चा तो कल नबी बनने वाला है। और तीसरा ये कि अल्लाह ने स्पेशियल मोहब्बत इस बच्चे के ऊपर डाल दी थी। तो आसिया तो खुश खुश हो गई, क्वीन रानी आसिया, और बच्चे को गोद में उठाया कि ये तो पानी में से पेटी निकली और लकड़े की पेटी में से बच्चा निकला, इतना खूबसूरत बच्चा। हजरत आसिया के दिल में बच्चे की मोहब्बत आ गई और बहुत मोहब्बत करने लगी। और उसी वक्त पर वो बच्चे को गोद में लेकर के अपने शोहर फिरौन के पास गई और फिरौन को कहा कि इस एक बच्चे की जान माफ कर दो, इसको कत्ल मत कराओ। ला तक्तुलु असा अय्यन फअना औनत तखिज़हु वलदा, इस बच्चे की जान माफ करो, पुलिस को मना करो, इसको कत्ल न करे, ये हमको काम आएगा, फायदा देगा, ऐसा बच्चा है, या ये कि हमारी औलाद नहीं है तो हम इसी को अपना बच्चा बना लेंगे। एक ध्यान से बात सुनो जो मैं सुनाना चाहता हूं दीनी बहनों। जब आसिया ने ले जा करके बच्चा फिरौन की गोद में रखा तो क्या कहा? कुर्रतु आइनिली वलक ला तक्तुलु, फिरौन ये बच्चा मेरी और तेरी आंख की ठंडक है, इसको कत्ल मत करो। जब ये बात आसिया बोली तो उसका शोहर फिरौन यूं कहने लगा कि आसिया ये बच्चा तेरी आंख की ठंडक होगा, मेरी आंख की ठंडक नहीं है। ये बात वो फिरौन जालिम बोला। नसई शरीफ में जहां तफसीली ये रिवायत है, नसई के हवाले से हजरत मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह ने मारिफुल कुरान में भी ये रिवायत नकल की है, तो वहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल किया, हदीस नकल की कि जिस वक्त के ऊपर आसिया बोली कि फिरौन ये बच्चा मेरी और तेरी आंख की ठंडक है, अगर फिरौन भी यूं बोल देता कि हाँ मेरी आंख की भी ठंडक है, तो अल्लाह ताला फिरौन को भी ईमान अता फरमा देते, वो भी मोमिन बन जाता। लेकिन उसकी जुबान से ये निकला कि आसिया ये बच्चा तेरी आंख की ठंडक है, मेरी आंख की ठंडक नहीं है, और ये बच्चा तो अल्लाह का नबी बनने वाला था। इसकी नहुसत ये हुई कि फिरौन को ईमान नसीब नहीं हुआ और आसिया को ईमान नसीब हो गया। ये पूरी रिवायत मैंने इसलिए सुनाई मेरी दीनी बहनों, बाज़ मर्तबा गुस्से में आकर के बच्चों के लिए बद्दुआ कर देती है, बच्चों के लिए इल्फिल बातें बोल देती है। अल्लाह के यहाँ कौन सी घड़ी दुआ की कबूलियत की हो हमको मालूम नहीं, ऐसी वैसी बात बोल देंगे और वो बद्दुआ कबूल हो गई और माँ की बद्दुआ बच्चों को लग गई तो बच्चों को कोई नुकसान होगा तो फिर माँ ही रोती रोती फिरेगी। हालांकि वो ये नहीं सोचती कि ये जो तकलीफ आई है मेरे बद्दुआ की नहुसत से आई है। इसलिए गुस्से में हो या आम हालत में हो, अपने बच्चों के लिए अपने शोहर के लिए कभी गलत बात नहीं बोलनी चाहिए, बद्दुआ नहीं बोलनी चाहिए। जरूरत पड़े उनको सजा देने की तो पतली लकड़ी रखो, उनकी जो है इस्लाह करो, लेकिन बद्दुआ मत बोलो। ये बद्दुआ बोलना बहुत खतरनाक चीज है, ये समझाने के लिए वाकिया मैंने जिक्र किया कि फिरौन की जुबान से ये बात निकल गई कि आसिया तेरी आंख की ठंडक है मेरी आंख की ठंडक नहीं है। इसी बात अल्लाह को इतनी नापसंद हुई कि फिरौन ईमान से महरूम रहा, ईमान कबूल नहीं कर सका। और आसिया ये बोली हाँ मेरी आंख की ठंडक है, तो इसकी बरकत से अल्लाह ने आसिया को ईमान अता फरमा दिया। खैर हजरत मूसा अलैहिस्सलाम बड़े हो गए, मदियन गए, मदियन से आए, रास्ते में नबी बनाए गए, फिर आकर मिस्र में ईमान की दावत दी, आसिया ईमान ले आई, फिरौन ईमान नहीं लाया। जब फिरौन जालिम बादशाह को पता चला कि मेरी बीवी आसिया ईमान ले आई है तो उसने अपनी बीवी के ऊपर जुल्म करना शुरू किया। बहुत जुल्म किए फिरौन ने अपनी बीवी के ऊपर, बहुत मोहब्बत थी पहले अपनी बीवी से, अपनी बीवी के लिए काहिरा के अंदर उसने एक आलीशान महल बनाया था जिसमें सोना और चांदी लगाया था। आज तो शोहर को या बाप को मोहब्बत होगी तो बेटी को सोने चांदी के जेवरात बना देंगे, लेकिन फिरौन ने तो अपनी बीवी के लिए सोना चांदी लगा करके महल बनाया था। इतनी मोहब्बत थी फिरौन को अपनी बीवी से, लेकिन जब ईमान ले आई तो ये मोहब्बत दुश्मनी के अंदर बदल गई। अपनी बीवी को जुल्म करने लगा, मारता था, बहुत मारता था फिरौन। हजरत आसिया मार सहन करती थी लेकिन ईमान के ऊपर जमी हुई थी, जुल्म को बर्दाश्त करती थी लेकिन ईमान के ऊपर जमी हुई थी। फिर एक वक्त वो आया कि फिरौन ने अपनी बीवी को पुलिस के हवाले कर दिया, पुलिस को सौंप दिया कि इसको मारो ले जा करके, और जो शाही महल में रहती थी उस महल से भी बाहर निकाल दिया। अब सोचो कि एक क्वीन है, रानी है, महल में रहने वाली, उसको महल से बाहर निकाल दिया। और मिस्र के अंदर जो गर्मी होती है, हमारे यहाँ इस वक्त जो गर्मी है उससे ज्यादा होती है, हमारे यहाँ अभी 40-43 डिग्री पर गर्मी जाती है, वहाँ 50 डिग्री तक गर्मी जाती है मिस्र में, कभी 55 डिग्री पर भी जाती है गर्मी। इतनी खतरनाक गर्मी के अंदर हजरत आसिया को घर से बाहर निकाल दिया, धूप में डाल दिया, और वहां पुलिस वाले उसको मारते थे। हजरत आसिया गर्मी के अंदर धूप के अंदर मार खाती थी लेकिन बस कलमे के ऊपर के ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, इसके ऊपर मजबूत थी हजरत आसिया। इमाम इब्न कसीर ने अपनी तफसीर में नकल किया है रहिमहुल्लाह के पुलिस वाले धूप में उसको मारते थे और मार करके चले जाते थे, तो अल्लाह के फरिश्ते आते थे और फरिश्तों के नूरानी पर है, जैसे अपने यहाँ ये उड़ने वाले पक्षी है, परिंदे हैं, उनकी पाँख होती है, पर होते हैं, ऐसे फरिश्तों के नूरानी पर है। तो वो फरिश्ते आकर के हजरत आसिया के ऊपर अपने पर खोल देते थे और फरिश्तों के नूरानी पर पाँख के साये में हजरत आसिया रहती थी। ये वो खुशनसीब औरत है कि ईमान के खातिर जुल्म बर्दाश्त किया तो अल्लाह ने उनको दुनिया के अंदर फरिश्तों के परों का साया अता फरमाया। फरिश्तों के पाख और पर के साये में वो रहती थी। फिर जालिम लोग जुल्म करते थे, लेकिन ऐसी मजबूत ईमान वाली औरत के शोहर मारता, पुलिस वाले मारते, धूप में डाल देते, लेकिन ये औरत ईमान के ऊपर जमी हुई थी। सारे जुल्म बर्दाश्त करके वो ईमान छोड़ने के लिए तैयार नहीं हुई। फिरौन भी तंग आ गया। उसने एक मर्तबा सोचा कि अब तो बस खेल खत्म करो। उसने हजरत आसिया को एक दिन सख्त गर्मी के अंदर सुलाया, सख्त गर्मी में बाहर जमीन पर सुला दिया और दोनों हाथ जमीन के ऊपर खुले करवाए और दोनों हथेली के ऊपर लोहे की लोखंड की लंबी लंबी खील लाया और खीले ला करके दोनों हाथ को जमीन के ऊपर फिट कर दिया। हथेली के बीच के अंदर खीले मारी उसने, जहां औरतें मेहंदी लगाती है उस मेहंदी की जगह के ऊपर उस जालिम ने खीले लगवाए और खीले लगवा करके दोनों हाथ जमीन के ऊपर गड़वा दिए। दोनों हाथ में से खून निकलने लगा, खून बहने लगा। दोनों पैर जमीन के ऊपर लंबे करवाए और जमीन के ऊपर पैर लंबे करवा करके दोनों पैर के ऊपर भी खीले मार दिए और उसमें से भी खून निकलने लगा। दीनी बहनों, जरा सी देर के लिए सोचो, गरम गरम तपती हुई जमीन के ऊपर एक औरत को सुला देवे, दोनों हाथ के अंदर दोनों पैर के अंदर कील लगा देवे और कीले लगा देने की वजह से खून निकले और तपती गरम जमीन के ऊपर सुला देवे और फिर चक्की का बड़ा पाट मंगवाया। ये हाथ से चलाने वाली जो घंटी चक्की होती है वो पहले बड़े बड़े पत्थर की होती थी, तो एक बड़ा पत्थर मंगवाया चक्की का पाट और हजरत आसिया के सीने के ऊपर रख दिया। उस वजन के नीचे उनको दबा दिया हजरत आसिया को। अब सोचो कैसी तकलीफ, नीचे गरम गरम तपती हुई जमीन, दोनों हाथ में दोनों पैर के अंदर कीले लगे हुए, खून निकल रहा है और सीने के ऊपर चक्की का बड़ा पत्थर रखा हुआ है। और ऐसी हालत में फिरौन जालिम शोहर कहता है, आसिया बस ये तेरा आखिरी वक्त है, तू ईमान छोड़ दे तो मैं माफ कर दूंगा, ईमान नहीं छोड़ेगी, अब मैं तेरे मुंह के ऊपर पत्थर मार करके तेरे सर और मुंह को फोड़ दूंगा, कुचल दूंगा। बस जिस वक्त के ऊपर वो जालिम बड़ा पत्थर लेकर मुंह पर मारने की तैयारी कर रहा था, उस वक्त पर हजरत आसिया क्या कर सकती थी? एक कमजोर औरत, मजलूमा औरत, बेसहारा औरत क्या कर सकती थी? दोनों हाथ में कीले, दोनों पैर में कीले, खून निकल रहा है, सीने के ऊपर भारी पत्थर है, सामने शोहर खड़ा है, वो मुंह पर सर पे पत्थर मारना चाहता है, اس نے دعا کی حضرت آسیہ نے، اللہ کو پکارا، اور اللہ کو حضرت آسیہ کی دعا اتنی پسند آئی کہ قرآن میں نقل کر دی. اللہ تعالیٰ خود فرماتے ہیں، وضرب اللہ مثلا للذین آمنوا امرأة فرعون. سبحان اللہ سبحان اللہ سبحان اللہ، کیسی ایمان والی عورت کہ اللہ تعالی اس عورت کے ایمان کو قیامت تک آنے والے مسلمانوں کے لیے نمونہ بتلا رہے، مثال بتلا رہے، قیامت تک آنے والے مرد عورت سب کے لیے نمونہ، کہ ایک عورت کا ایمان نمونہ ہے، ایگزامپل ہے. وضرب اللہ مثلا للذین آمنوا امرأة فرعون، تمام ایمان والوں کے لیے فرعون کی بیوی آسیہ کا ایمان ایک نمونہ ہے، ایک سیمپل ہے. اس عورت نے کیا دعا کی؟ اذ قالت رب ابن لی عندک بیتا فی الجنہ، اے اللہ میرے لیے جنت میں محل بنا دو. اللہ آپ کو معلوم ہے کہ میں نے ایمان کے واسطے فرعون کا محل چھوڑا ہے، فرعون کے محل سے مجھے باہر نکال دیا ایمان کے واسطے، اے اللہ اس کے بدلے کے اندر مجھے جنت میں محل عطا فرما دے. تو لکھا ہے تفسیروں میں اللہ نے ساتوں آسمان کے دروازے کھول دیے اور حضرت آسیہ نے زمین پر پڑے پڑے لیٹے لیٹے جنت میں اپنے محل کو دیکھ لیا. تو یہ محل اللہ نے میرے لیے بنایا ہے. کتنی خوش نصیب عورت، کتنی خوش نصیب عورت. لیکن یہ خوش نصیبی ملی ایمان کے اوپر، کہ جو ایمان پر وہ جم گئی، ظلم سہن کر کے، ظلم برداشت کر کے، تو اس کی برکت سے دنیا میں سوئے سوئے جنت کا محل اللہ دکھا رہے ہیں. دوسری دعا کیا مانگی؟ اس قالت رب ابن لی عندک بیتا فی الجنہ ونجنی من فرعون وعملی. اے اللہ فرعون جیسے ظالم کافر شوہر سے مجھے چھٹکارا دے دو. میں ایمان والی ہوں، یہ بے ایمان ہے، ہم دونوں کا جوڑ ہو ہی نہیں سکتا. ایمان اور بے ایمان کبھی جوڑ نہیں ہو سکتا. اے اللہ مجھے ایسے ظالم شوہر سے چھٹکارا دے دو. یہ دوسری دعا مانگی. ونجنی من القوم الظالمین. اے اللہ فرعون کی پوری قوم، مصر کی قبطی قوم، یہ ظالم اور کافر لوگ ہیں، اے اللہ مجھے ان سے نجات اور چھٹکارا عطا فرما دو. بس دینی بہنوں یہی آج کے حالات کا سبق ہے، یہی نصیحت ہے کہ ایمان ایمان ہے. ایمان جس کے پاس ہے وہ کبھی بھی بے ایمان کے ساتھ اس کا جوڑ نہیں ہو سکتا، کسی حال میں نہیں ہو سکتا. ایمان ایمان ہے، بہت بڑی نعمت، بہت بڑی دولت. حضرت آسیہ رضی اللہ تعالی عنہا دیکھو ظلم برداشت کر رہی ہے، ہاتھ میں پیر میں کیلے لگے ہیں، سینے کے اوپر چکی کا پتھر ہے، اور شوہر منہ پہ پتھر مارنے جا رہا ہے، جان دے رہی ہے، لیکن ایمان نہیں چھوڑا، ایمان کے اوپر جم کر کے رہی. تو اللہ نے پہلی نعمت یہ دی کہ فرشتوں کو بھیج کر سایہ کروایا، دوسری نعمت یہ دی کہ دنیا میں رہتے ہوئے جنت کا محل دکھلا دیا، اور بعد میں اللہ تعالیٰ نے ان کو سیدھا جنت کے اندر داخل کر دیا، حضرت آسیہ کو جنت میں بھیج دیا. اور چوتھی نعمت سنو دھیان سے، کل قیامت کے دن جب جنتی لوگ جنت میں چلے جائیں گے، اللہ مجھے اور آپ کو शुरू में जन्नत में जाने वालों में शामिल फरमा गए। जब सब जन्नत में जाएंगे तो वहां एक निकाह की मजलिस होगी और वो निकाह की मजलिस ये होगी कि फिरौन की बीबी हजरत आसिया का निकाह मेरे और आपके प्यारे आका हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के साथ जन्नत में करवाया जाएगा। इन्होंने ईमान के ऊपर फिरौन जैसे दुनिया के बादशाह शोहर को छोड़ दिया तो तमाम नबियों के सरदार मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के साथ हजरत आसिया का जन्नत के अंदर निकाह होगा। कितनी बड़ी खुशनसीबी कि जन्नत में नबियों के सरदार के साथ उनको जिंदगी गुजारने का मौका मिलेगा। इसीलिए दीनी बहनों, ईमान की कीमत को समझो, अपनी जवान बेटियों को, स्कूलों कॉलेजों में पढ़ने वाली बेटियों को ईमान की कीमत समझाओ। ईमान बहुत कीमती दौलत है, ईमान से बढ़कर कोई दौलत नहीं हो सकती। अल्लाह ने कुरान में ये वाकिया बयान फरमाया, وضرب الله مثلا للذين آمنوا امرأة فرعون إذ قالت رب ابن لي عندك بيتا في الجنة ونجني من فرعون وعمله ونجني من القوم الظالمين।
एक मरतबा एक तफसीरी रिवायत में पढ़ने के जमाने ही के अंदर ये बात देखी थी कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ हजरत आसिया का निकाह होगा। तो एक मरतबा मैंने अपने पीर मुर्शिद हजरत मुफ्ती महमूद हसन गंगोई रहमतुल्लाह अलैह से अर्ज किया कि हजरत फुला तफसीर के अंदर ये बात देखी, तो हजरत का जवाब देने का अंदाज बहुत मिजाहिया था। हजरत ने फरमाया वहां मजलिस में बैठे हुए लोगों को कि देखो ये हमारे महमूद को जन्नत में भी निकाह के छुआरे खाने की फिक्र है, ऐसा जुमला इरशाद फरमाया। तो मतलब कि वो बात सही है कि भाई जन्नत में हजरत आसिया का निकाह हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ कराया जाएगा। दीनी बहनों, ये कलिमा ईमान बहुत बड़ी दौलत है। रोजाना अपने घर में अपने बच्चे अपनी बच्चियां घर में रहने वाले तमाम के साथ ये कलमे की बात रोजाना करने की आदत डालो। खुद भी ये कलिमा रोजाना कम से कम 100 मरतबा सुबह में और 100 मरतबा शाम में पढ़ लिया करो। ला इलाहा इल्लल्लाह, आहिस्ता आहिस्ता आवाज से आप सब भी पढ़े कलमा, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह। बुखारी शरीफ में किताबुल ईमान में इमाम बुखारी रहिमहुल्लाह तालीकन ये असर लाए हजरत मास का। उन्होंने अपने शागिर्द अस्वद इब्ने हिलाल को कहा, आओ इजलिस बिना, हमारे साथ आकर के बैठो, नुमिनु साहतन, हम थोड़ी देर के लिए अपना ईमान ताजा कर लेवे। ये है ईमान को ताजा करना कि आपस में बैठकर कलमा पढ़े, कलमे की बात समझे समझावे, इससे ईमान हमारा ताजा और फ्रेश होगा। दीनी बहनों, रोज का मामूल बनाओ अपने घर में कि छोटों को बड़ों को आप खुद भी 100 मरतबा रोज कलिमा तैयबा पढ़ लो और बच्चे बच्चियों के सामने कलिमे का माना और मतलब बतलाओ कि ला इलाहा इल्लल्लाह, अल्लाह के सिवा कोई इबादत के लायक नहीं, मोहम्मदुर रसूलुल्लाह, हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के सच्चे रसूल है। रोजाना घर के अंदर ये मामूल शुरू करो ताकि ईमान दिलों के अंदर जम जावे, ऐसा जम जावे कि कोई खुरच खुरच के निकालना चाहे तो भी न निकल सके, ऐसा ईमान दिल के अंदर जम जावे। अल्लाह आफियत के साथ हमारे और हमारी औलाद और नस्लों के दिलों में दिमाग में जिंदगियों में
ایمان کو مضبوط فرما دے اور ارتداد سے اللہ تعالی حفاظت فرماوے. یہ بہت ضروری ہے, بہت ضروری ہے. یہ موبائل اور انٹرنیٹ یہ تمام گناہوں کی جڑ ہے, بہت سارے گناہوں کی جڑ ہے. پہلے شراب کو ام الخبائث کہتے تھے, یعنی گناہوں کی ماں, گناہوں کی جڑ. اب شراب کی جگہ یہ موبائل اور انٹرنیٹ لے رہا ہے, یہ ام الخبائث بنتا جا رہا ہے. کچھ وقت پہلے ہمارے یہاں سورت میں ایک صاحب ہے, وہ بی جے پی مائنورٹی جو ان کا شعبہ ہوتا ہے اس کے اندر ان کا بڑا عہدہ بھی ہے, تو وہ ہندو اور مسلمان لڑکیوں کی, غریب لڑکیوں کی فری میں شادی کرواتے ہیں. 10-15 ہندو لڑکیاں ہوتی ہیں, ہندو لڑکے ہوتے ہیں, 10-15 مسلمان لڑکی, مسلمان لڑکے ہوتے ہیں. اس طرح وہ دونوں سماج کے لوگوں کی, غریبوں کی شادیاں کراتے ہیں. گجرات گورنمنٹ کے منسٹروں کو بھی وہ دعوت دیتے ہیں, تو مجھے بھی انہوں نے دعوت دے رکھی تھی. میں گیا وہاں پر تو ایک بڑے منسٹر آئے ہوئے تھے اس نکاح میں, میں نے بھی کچھ باتیں بیان کی. پھر وہ منسٹر صاحب کا نمبر آیا, تو منسٹر صاحب نے وہاں کہا دلہنوں کو, یعنی جن کی شادی ہو رہی تھی ان لڑکیوں کو, کہ ہماری ایک جو بات تمہارے یاد رکھوی کہ پیر تھی ساسری ماں جاؤ تو موبائل تمہارا پیر ماں جو مکینے ججو, ساسری ماں موبائل لینے نہ جتا تو تمہارو لگن جیون سکھی تھسے. یہ آج منسٹر لوگ بھی ایسی باتیں کہنے پر مجبور ہو گئے کہ سسرال میں جانے کے بعد بہت سے طلاق کے, چھوٹا چھیڑا کے جو واقعات ہوتے ہیں یہی موبائل کی نوسط سے ہوتے ہیں. وہ منسٹر صاحب کہہ رہے تھے کہ آ موبائل نے ساسری ماں لینے نہ جتا دیکریو تو تمہارو جیون ساسری ماں سکھی رہ سے, اس طرح وہ نصیحت کر رہے تھے. دینی بہنوں, ہمارا تو ایمان کا تقاضا ہے کہ ہم اس چیز کو غلط استعمال میں نہ لاوے. یہ آج بہت بڑے فتنے کی چیز ہے. اسی موبائل کے چکر کے اندر ماں اپنی اولاد کی تربیت نہیں کرتی, شوہر کا حق ادا نہیں کرتی, گھریلو کام کاج میں کوئی دھیان نہیں, ہر وقت نیٹ میں, موبائل میں, واٹس ایپ میں ایسے پڑے رہتے ہیں کہ ساری جو سامنے نظر آنے والی دنیا ہے اس سے بے خبر, اور موبائل کی گندی دنیا کی ساری خبر, ایسے چکروں میں پڑے رہتے ہیں. یہ سب چکروں کو چھوڑو, توبہ کرو, اللہ سے دعا کرو کہ اللہ تعالیٰ اس کی گندگی سے حفاظت فرمائے. اور ایک عمل بتلا دوں بات ختم کرتے کرتے, نبی کریم صلی اللہ علیہ وسلم کی بیٹی جنت کی عورتوں کی سردار حضرت فاطمہ زہرا رضی اللہ تعالی عنہا جو محرم میں حسن حسین کو اپنے یاد کرتے ہیں, ان کی امی, اور سیدنا حضرت علی رضی اللہ تعالی عنہ کی بیوی, نبی کریم صلی اللہ علیہ وسلم کی بہت چہیتی لاڈلی بیٹی حضرت فاطمہ, وہ گھر کے سارے کام کرتی تھی, اپنے ہاتھ سے آٹا چکی چلا کے بنانا, پانی لانا باہر سے, اس زمانے میں نل کا سسٹم نہیں تھا, پانی لانا, گھر میں اونٹ بکریاں تھی تو ان کی خدمت کرنا, بچے اور شوہر کی خدمت کرنا, سارے کام کرتی تھی. ان کی سیرت میں لکھا ہے کہ حضرت فاطمہ اپنے ہاتھ سے چکی چلاتی تھی تو ہاتھ پر نشان بن جاتے تھے, خون جم جاتا تھا, اتنا محنت کرتے کرتے ان کے ہاتھ جو ہے زخمی جیسے ہو جاتے تھے. ایک مرتبہ حضرت فاطمہ اور حضرت علی کو پتا چلا کہ ان کے ابا جان یعنی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے پاس दो कम उम्र गुलाम आए हैं, दो कम उम्र काम करने वाले आए हैं। तो खुद हजरत अली ने कहा कि जाओ फातिमा अब्बा जान को कहो कि एक गुलाम तुमको दे दे रहे ताकि तुम्हारे काम में आसानी हो जाए। हजरत फातिमा गई और जाकर के अपने अब्बा जान को कहना था, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात नहीं हुई, बात नहीं हुई। तो हजरत आयशा रदी अल्लाह ताला अन्हा को कह दिया कि मैं इस मकसद से आई थी। जब बाद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फारिग हुए, घर में आए, तो हजरत आयशा ने पूरी बात बतलाई कि बेटी फातिमा आई थी और ये दो जो छोटी उम्र के गुलाम हैं उसको लेने आई थी ताकि घर के काम में सहूलत रहे। ये बात ईशा के बाद हो रही थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ईशा के बाद सीधे अपनी बेटी के घर पर तशरीफ ले गए, जमाई के घर पर पहुंचे और वो लोग सो चुके थे बिस्तर के ऊपर। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पहुंचे तो जमाई और बेटी उठने लगे। हुजूर ने मना फरमाया कि नहीं, सोए रहो। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने जमाई हजरत अली और अपनी बेटी हजरत फातिमा के बीच में बैठ गए। इस तरह बैठे कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कदम के जो तलवे हैं उसकी ठंडक हजरत अली कहते हैं कि मेरे सीने में मुझे महसूस हुई, क्योंकि हुजूर नीचे बैठे थे तो हुजूर के पैरों का तलवा हजरत अली के सीने को लग रहा था। तो कहा उस तलवे मुबारक की ठंडक मुझे मेरे सीने में महसूस हुई। हुजूर ने बैठ करके अपनी बेटी फातिमा को कहा, बेटा मुझे पता चला कि आज तू आई थी गुलाम लेने के लिए आई थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी बेटी को गुलाम दे सकते थे, लेकिन हुजूर ने फरमाया कि बेटा वो गुलाम तो मैं फुला यतीम लड़कों को देने वाला हूँ, लेकिन मेरी लाडली बेटी सुन ले, तू काम करते करते थक जाती है, सारे काम घर के तू करती है, मैं तुझे एक तस्बीह बतलाता हूँ कि सारे काम करते करते थक जावे और रात को सोने के लिए बिस्तर पर आवे तो 30 और 3 यानी 33 मरतबा सुबहान अल्लाह पढ़ ले, 33 मरतबा अल्हम्दुलिल्लाह पढ़ ले, 34 मरतबा अल्लाहु अकबर पढ़ ले, तो ये गुलाम और खादिम की तरफ से किफायत करेगी। ये तस्बीह खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बेटी हजरत फातिमा रदी अल्लाह ताला अन्हा को बतलाई। तो मेरी दीनी बहनों, ये अमल आज से ही शुरू करो कि रात को सोते वक्त के ऊपर बिस्तर पर बैठ करके 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह, 34 मरतबा अल्लाहु अकबर पढ़ लिया करो। और बास सलफ के मुजर्रबात में मैंने पढ़ा है कि इस तस्बीह को पढ़ने के बाद दोनों हथेली के ऊपर फूक मारो और पूरे बदन के ऊपर फिरा लो और सो जाओ, जितनी भी नींद मिलेगी उसमें अल्लाह ताला तुम्हारी थकान को दूर कर देंगे और सुबह में तुम उठेंगे तो एकदम फ्रेश और ताज़ा दम होकर के उठेंगे। इसलिए रोजाना रात को बिस्तर पर बैठ करके ये तस्बीह पढ़ने की पाबंदी करो। इसका नाम तस्बीह है फातिमी रखा जाता है और हर नमाज के बाद भी ये तस्बीह पढ़ लिया करो, 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह, 34 मरतबा अल्लाहु अकबर। इसको तस्बीहुल फुकरा कहा जाता है। गरीब फकीर सहाबा को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये नमाज के बाद तस्बीह बतलाई थी और उसकी बरकत से मालदारों के सदके जैसा अल्लाह सवाब अता करेंगे। मालदार लोग जो सदका करके सवाब कमाते हैं। और बड़ी बात ये सीखने को मिली कि अपनी बेटी को घर के सारे कामकाज करने से अल्लाह के नबी ने रोका नहीं, बेटी ने जाके खुद कहा
तो हुजूर ने ऐसा नहीं कहा कि बेटा घर के काम मत कर, अली को करवाना हो तो करे, नहीं, बल्कि हुजूर ने इसकी ताईद फरमाई और तस्बीह बतलाई। मालूम हुआ कि लड़की के बाप और माँ का मिजाज ऐसा होना चाहिए कि वो लड़कियों को इस तरह की ससुराल के अंदर जो बातें पेश आती है इसके ऊपर उभारे नहीं, बल्कि उनको समझा करके घर बनाने की कोशिश करे। आजकल तो ऐसी कोई फरियाद लेकर बेटी आती है तो बेटी के माँ और बाप बहुत गर्म और ससुराल वालों के खिलाफ लड़ाई खड़ी कर देते हैं, और वो बड़ी बात फिर आगे बढ़ते बढ़ते नऊज़ बिल्ला तलाक तक पहुंच सकती है। ये गलत तरीका है। ये प्यारे आका हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का मुबारक तरीका मैंने बतलाया। हुजूर ने अपनी बेटी को ये नहीं कहा कि बेटी फातिमा तू घर के काम छोड़ दे, अली की कहो कि कोई नौकर ला के रखे, नहीं, बल्कि बेटी को काम कर रही थी तो करते रहने के लिए हुजूर ने इशारा फरमाया और तस्बीह बतलाई। अल्लाह सुबहानहू व तआला हम सब को दुनिया और आखिरत की इज्जत और अपनी रजा अता फरमाएं। ये जो बातें कही गई इन बातों के ऊपर आपको और मुझे अमल की तौफीक अता फरमाएं। तो ये बातें इस मजलिस से लेकर के उठो जो मैंने आपको पूरा वाकिया सुनाकर बतलाई कि रोजाना सुबह शाम 100 मरतबा कलीमे तैयबा पढ़ लो, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। सब बहने कहो कि इंशाल्लाह आज से पढ़ेंगे, और अपने बच्चों को भी पढ़ाओ और उनको इसका मायना और मीनिंग समझाओ। और जो मैंने कहा कि ये मोबाइल को कम से कम इस्तेमाल करो, और तीसरी बात ये तस्बीह फातिमी जो मैंने आपको बतलाई उसका भी एहतमाम करो। अल्लाह सुबहानहु व ताला हमारा ये जमा होना कहना सुनना बे इंतहा कबूल फरमावे, अपनी रजा अपनी खुशनूदी का जरिया बना देवे। दुआ कर लो। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुबहानल्लाह व बिहम्दिही सुबहानल्लाहिल अज़ीम, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتهدي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا واجعلنا مسلمين لك ومن ذريتنا أمة مسلمة لك وأرنا مناسكنا وتب علينا إنك أنت التواب الرحيم يا حي يا قيوم يا الله اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہماری دینی بہنوں کو اسلامی پردے کی توفیق عطا فرما، موبائل اور انٹرنیٹ کے غلط استعمال سے حفاظت فرما، اے اللہ ایمان کی حفاظت فرما، امت کی جوان بہنیں جوان بیٹیوں کے ایمان کی حفاظت فرما، ارتداد سے حفاظت فرما، نعوذ باللہ جو مرتد ہو گئی اے اللہ ان کو دوبارہ ایمان عطا فرما دیجئے، دوبارہ اسلام عطا فرما دیجئے، ارتداد سے حفاظت فرما لیجئے۔ اے اللہ ہماری اور ہماری قیامت تک آنے والی اعلی اولاد نسلوں کے ایمان کی اسلام کی دین کی مکمل حفاظت فرماؤ، ہم کو اور ہماری قیامت تک آنے والی اولاد کو سچا پکا کامل مسلمان بنا دیجئے، ہر حرام سے شرک کفر کی ہر قسم شعبوں سے مکمل حفاظت فرماؤ، گھروں میں رحمت اور برکت نازل فرماؤ، جوڑ محبت والی زندگی عطا فرماؤ، عافیت سلامتی والی زندگی عطا فرماؤ، ہر طرح کے غلط اور حرام کاموں سے حفاظت فرماؤ۔ پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی، اے اللہ ہمیں اور پوری امت کو عطا فرماؤ۔ نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی، اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ۔ اے اللہ ہماری اس جمع ہونے کو کہنے سننے کو قبول فرماؤ، جس کے دل میں جو جائز مراد تمنا امیدیں ہیں اپنے خزانے غیب سے پوری فرماؤ، جن کی جو الجھن تکلیف ہے اپنے کرم سے دور فرماؤ۔ وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔